कीर्तिपुरको थाम्बहा दाफा खलले गाएको यो भजनसँगै म तपाईँलाई रैथानी भाकाको यो श्रृङ्खलामा स्वागत गर्दछु। म हुँ सेवा भट्टराई र आज म तपाईँलाई काठमाडौँ उपत्यकाका दाफा खलहरू र उनीहरूमा भइरहेको परिवर्तनको बारेमा बताउनेछु। माघ महिनाको कठ्याङ्ग्रितो जाडोमा बिहान 5 बजे कीर्तिपुरको पुरानो बजार विभिन्न दाफा खलको भजनको आवाजले गुन्जिरहेको हुन्छ। काठमाडौँका पुराना बस्तीहरूमा झन्डै टोल टोलमा पुराना दाफा खलहरू रहेका छन् जसले 400 वर्षभन्दा पुराना भजन गाउने गर्दछन्। तर कतिपय धार्मिक कार्यका लागि अशुद्ध मानिने महिला परम्परागत रूपमा यी दाफा खलमा गाउँदैनथे। तर आजकल भने कतिपय दाफा खलमा महिलाको आवाज पनि सुनिन थालेको छ। तिनै मध्ये एक हो थाम्बहा दाफा खल, जहाँ बिहान 5 बजेदेखि कीर्तिपुरकी यमुना महर्जन भजन गाइरहेकी हुन्छिन्। यमुना महर्जनले गत वर्ष पहिलो पटक दाफा खलमा भजन गाएकी हुन्।
नमस्ते, मेरो नाम यमुना महर्जन। म चाहिँ यही कीर्तिपुर थाम्बाल टोलमा चाहिँ बस्छु। पहिला त सबै ठाउँमा प्रत्येक जहाँ हेरे पनि चाहिँ यो सबै ठाउँमा पुरुषहरू मात्र देख्थेँ, होइन? अब सायद यो गीतहरू अब पुरुषहरूले मात्रै गाउनु पर्दो रहेछ भन्ने आफूलाई फिल हुन्थ्यो कि। अनि पछि हुँदाखेरि अब सबभन्दा पहिला त हाम्रो कीर्तिपुर थाम्बा टोलमा ढिमे सुरु पनि यही टोलबाट भयो, हाम्रो महिलाहरूबाट। अनि पछि यहाँबाट सुरु हुँदाहुँदै अरू ठाउँमा, विभिन्न ठाउँमा पनि सुरु हुँदै गयो। त्यसपछि अब यो दाफा जुन यो दाफा खलको जुन हाम्रो गीत छ नि अहिलेको, यो पनि अब पुरुषहरूले मात्र गाउनुपर्ने जस्तो लाग्छ। तर पछि आउँदाखेरि हामीले पनि ट्राई गर्दाखेरि कस्तो हुन्छ, होइन? हामीले पनि गाउन पाए यो गीत कस्तो होला, अलिक उत्सुकता भयो कि हामीले पनि। अब सबै त महिलाहरूले गर्न सक्यो भने यो मात्र किन गर्न नसक्नु भन्छन् प्रायः। यो दाफाको गीतहरू चाहिँ धेरै गाह्रो हुन्छ भन्ने सुन्थेँ, तर यस्तो अनुभव गर्छु हामी पनि सिकेर भन्ने हाम्रो सल्लाह भयो टोलमा। अनि हाम्रो गुरुहरू हुनुहुन्छ नि, उहाँहरूले चाहिँ ल अब हुन्छ, अब उहाँहरूले मात्र कति सिक्ने, अब उहाँहरू उमेर जान्छन् त, उहाँहरूको सकेपछि उहाँको शेष पछि त हामी त आउनु पऱ्यो नि, नयाँ जेनेरेसन त आउनु पऱ्यो नि, होइन? भनेपछि हामीले यस्तो कुरा राख्दाखेरि चाहिँ अब हुन्छ, हामीले पनि अब गरौँ हेरौँ, होइन, कस्तो हुन्छ भनेर चाहिँ हामीले चाहिँ सिकेँ। सिक्दाखेरि अब गाह्रो त धेरै गाह्रो भयो हामीलाई। एउटा राग जुन हुन्छ नि गीतको, एउटा राग सुरु गर्नलाई एक लाइनको लागि पनि हामीलाई पहिलोपटक चाहिँ एक हप्ता लाग्छ। अब जुन एउटा चाहिँ गीत सक्यो जुन, होइन, सक्दाखेरि चाहिँ पछिको सेकेन्डको म गीतमा चाहिँ अलिक सजिलो भयो। हुँदाहुँदा हामीले चाहिँ 5-6 वटा सिक्नलाई चाहिँ कम्तीमा 4 महिना जति लाग्यो हामीलाई। 4 महिना जति लाग्यो, गाउँदै गयो, धेरै रमाइलो लाग्यो, शब्दहरू बुझ्न थाल्यो, त्यो पनि अझै राम्रो लाग्यो, होइन? त्यस्तो गराएर हामीले धेरै उत्सुकता भयो। अनि यसरी नै हामीले चाहिँ सुरु गर्ने, गाउन सक्छु भन्ने हामीलाई चाहिँ, होइन, उत्सुकता भयो, जागरिलो भयो, यसरी चाहिँ हामीले सिक्यौँ।
यस्तै उत्सुकता बढ्दै गएपछि महिलाहरू र भजन टोलीका गुरुहरूको संयुक्त पहलमा गत वर्षदेखि महिलाहरूले भजन गाउन सिकेर गाउन थालेका थिए। यो अनुभव यी महिलाका लागि अद्भुत रह्यो।
त्यो अब चिया खुवाउने मात्र हो हाम्रो काम चाहिँ, तर त्यो बेला चाहिँ केही पनि बुझ्दैन। जतिखेर पनि अब राख्दाखेरि हाइर नाइ अहिले बुझ्छु नि। अब गीतमा पनि आएनै भने जस्तो लाग्छ, अब त्यो रागमा पनि आएनै, अब गुहारा जुन हुन्छ नि त्यो स्टेप स्टेपमा त्यो सबै त्यही एउटै गीतहरू जस्तो लाग्छ। अहिले थाहा पाएँ कि आफूले बुझ्दाखेरि आफूले गाउन जानेपछि चाहिँ सबै फरक हुँदो रहेछ भन्ने कुरा चाहिँ अहिले थाहा पायो। अहिले जहाँ अब अरू ठाउँमा गयो नि अरूबाट पनि सुन्छु, हो अहिले चाहिँ यो गीत गाएको रहेछु भन्ने चाहिँ अहिले चाहिँ अनुभव छ, हामीलाई चाहिँ सबै थाहा छ।
काठमाडौँमा विभिन्न दाफाखलमा यसरी महिलाको सहभागिता हुन थालेपछि हराउन लागेका दाफाखल परम्पराहरू पुनर्जीवित भएका छन्। तर दाफाखलको पुनर्जीवन बुझ्नुभन्दा अगाडि हामी दाफाखल के हो भन्ने बारेमा कुरा गरौँ है त। दाफाखल एउटा परम्परागत साङ्गीतिक समूह हो। काठमाडौँ उपत्यकाको टोल टोलमा प्राय महर्जन, मानन्धर र कतै कतै शाक्य र श्रेष्ठ जातका मानिसले बसेर गाउने थुप्रै दाफाखलहरू रहेका छन्। प्राय दाफाखलले कुनै विशेष महिनामा जस्तै श्रावण वा माघमा टोलको फल्चामा बसेर गाउने गर्दछन् भने कुनैले दिनदिनै पनि गाउने गर्दछन्। गायनलाई खी बाजाले साथ दिइरहेको हुन्छ। किर्तिपुर नगरपालिकाका पूर्व नगर प्रमुख र थामबहा दाफा खलका सदस्य रमेश महर्जन भन्छन्,
यो चाहिँ हामी कस्तो यो खुसीको बेलामा होइन, यहाँ जात्रा पात्रको बेलामा हामी घुमेरै गाउँछौँ होइन, घुमेर चाहिँ एक ठाउँबाट अर्को ठाउँमा गएर हामी गाउने चाहिँ चलन छ। जस्तै अब मच्छिन्द्रनाथको चाहिँ मेला भयो भने कहिले हामी चाहिँ यो भुङमती गएर गाउँछौँ, कहिले चाहिँ ललितपुर गएर गाउँछौँ होइन। अब यो पार्टीमै गाउने भनेको पहिला चाहिँ हाम्रो चार वर्षको चाहिँ चार महिना चाहिँ हामीले गाउने चलन, यहाँ चाहिँ अहिले हाम्रो चाहिँ हामी यो पहिला भन्छौँ होइन, अहिले स्वस्थानीको व्रत जुन दिनदेखि अस्तिको गएको हामी यो हामी मेलापुनी भन्छौँ होइन, मेलापुनीदेखि अब भोलि चाहिँ शिवपुनीसम्मको एक महिना चाहिँ यहाँ बिहान चाहिँ गाउँछौँ भने अर्को अब गुँला भन्ने गुँला भनेको जुन बेला चाहिँ हाम्रो भगवान् बुद्धलाई पुज्ने त्यो एक महिना स्वयम्भूमा मेला लाग्छ बिहान बिहानै, त्यसमा पनि हामी यहीँ चाहिँ बजाउँछौँ। र अर्को चाहिँ यौँला पछि गुँला पछि यौँला आउँछ, यौँलाको चाहिँ हामी बेलुकी बजाउँछ, बेलुकी चाहिँ यहाँ होइन हाम्रो टोलमा तल पातीमा चाहिँ हामी बजाउँछौँ यौँलामा। अनि अर्को चाहिँ पहिला यो कार्तिकमा पनि यो दसैँदेखि दसैँको पूर्णिमादेखि चाहिँ कार्तिकको पूर्णिमासम्म गाउने चलन थियो, त्यस बेला चाहिँ साह्रै अलिकति व्यस्त हुने समय भएकोले त्यसलाई हामीले नगाएको नै 20-25 वर्ष भयो, अहिले 3 महिना चाहिँ हामी गाउँछौँ यहाँ 3 महिना।
उपत्यकाको नेवा सभ्यतासँग सम्बन्धित दाफाखलहरूको इतिहास मल्लकालदेखि अभिलिखित छ। त्योभन्दा अगाडि लिच्छवी कालका अभिलेखमा पनि वादित्र गुष्ठी जस्ता शब्द भेटिएका छन्, जुन बाजा गुठी शब्दको पुरानो रूप हो भनेर मानिएको छ। दाफाखल पनि एक प्रकारको बाजा गुठी हो, तर लिच्छवी कालको वादित्र गुष्ठीकै निरन्तरता हो कि होइन भनेर भन्न सकिने प्रमाण भेटिएका छैनन्। मल्लकालमा आएर भने राजा प्रताप मल्लले तुलादान गरेको दृश्यको एउटा पौभा चित्रमा बजाउने र गाउने मानिसको एउटा टोली देखिएको छ र त्यसलाई दाफाखलको चित्रण मानिएको सङ्गीत अध्येता पुष्पा पलानचोकेले आफ्नो स्नातकोत्तर शोधपत्रमा लेखेकी छिन्। प्रताप मल्लले 17 औं शताब्दीमा शासन गरेका थिए। कतिपय दाफा गीतमा सिद्धिनरसिंह मल्लको नाम आउने हुनाले उनले यी गीत लेखेका वा उनको पालामा दाफा प्रचलित रहेको भन्ने बुझिएको छ।
अब यो यसको चाहिँ ऐतिहासिक पक्षलाई हेर्ने हो भने यो कहिलेदेखि स्थापना भयो भन्ने कुरो यहाँ कहीँ कतै पनि अहिलेसम्म उल्लेख चाहिँ छैन र हामीले पाएको चाहिँ यो जुन गीतहरूमा वर्णन गरेको अनुसार यो चाहिँ करिब यो दाफा किर्तिपुरमा चाहिँ यो त्यो सिद्धिनरसिंह पालादेखि नै यहाँ चाहिँ दाफा गायन चाहिँ किर्तिपुरमा पनि थियो भन्ने खालको त्यो चाहिँ हामीले अनुमान चाहिँ गर्न सकिन्छ तर यसको ऐतिहासिक दस्तावेजमा चाहिँ अलि रिसर्च गर्ने बाँकी छ। अब यसो रचनाकार त्यसो लेख्ने चलन छैन तर कहिले लेखेको हो भन्ने कुरा चाहिँ पहिला अब राजा महाराजाको नाम चाहिँ लेख्ने चलन छ है। कतिपय चाहिँ अब यो सिद्धिनरसिंह पालाको गीत चाहिँ उहाँकै नाम चाहिँ अन्तिममा एउटा राजालाई सम्बोधन गरेर चाहिँ यो तत्कालीन अवस्थामा यो जनतालाई चाहिँ सुख सेवा दिनु पर्यो भन्ने खालको एउटा चाहिँ त्यहाँ जहिले पनि त्यो हुन्छ।
हाल दाफा खलहरूले सफु भनिने पुस्तकमा पुस्तौँदेखि सङ्ग्रहित भजन गाउने गर्दछन्। यी भजनमा नेवा लगायत मैथिली मराठी र अरू विभिन्न दक्षिण एसियाली भाषाका गीत र गायन शैली पाइन्छन्। विभिन्न समयमा काठमाडौँ उपत्यकामा भित्रिएका विभिन्न समुदायको प्रभाव दाफाको भाषामा अझै पनि पाइन्छ।
भाषाको सवालमा हेर्ने हो भने यो सुरुमा यो नेपाल भाषाबाटै सुरु भएको हो तर पछि चाहिँ विशेष गरी यो तिरहुते ब्राह्मणहरू चाहिँ यो सिमरनगढबाट चाहिँ नेपालमा आइसकेपछि त्यो त्यस बेला चाहिँ केही केही ब्राह्मणहरू पनि यो नेपाल मण्डलमा प्रवेश गरे र त्यहाँ उहाँहरूले पनि अनि यो दाफा संस्कृतिलाई चाहिँ अलिकति उजागर गर्ने र त्यसलाई चाहिँ एक्सेप्ट गरेर आफ्नो मैथिली भाषा भोजपुरी भाषाको पनि यसमा उहाँहरूले पनि गीतहरू बनाएर त्यो जानुभएको छ। कतिपय हाम्रो यो गीत गोविन्द भन्ने गाउँछन् जुन मैथिली भाषामा छ।
दाफा गीतका भाषा मात्र नभएर सङ्गीत र गायन शैलीमा पनि सम्पूर्ण दक्षिण एसियाको प्रभाव पाइन्छ। दाफाका कतिपय गीत 3x4 तालमा छन् जुन दक्षिण एसियाली सङ्गीतको विशेषता मानिन्छ। दाफामा दक्षिण एसियाली शास्त्रीय सङ्गीतमा जस्तै समय समयका लागि गीत छुट्याइएका छन् भने गायन शैली पनि शास्त्रीय रागमा आधारित मानिन्छ। दाफा पद्धतिमा हरेक दिनको हरेक घण्टाको र हरेक ऋतुको छुट्टा छुट्टै गीत हुन्छन्। जस्तै घाम झुल्किनुभन्दा अगाडि बिहान 2 बजेदेखि ब्याचुली राग गाइन्छ। त्यो 2 घन्टा गाएपछि भगतको पालो आउँछ। हरेक घण्टाको हरेक बारको हरेक ऋतुको छुट्टा छुट्टै गीत छन्। जस्तै मङ्गलबार गणेशको ग्वारा आदि। अनि हरेक महिना हरेक वर्ष हरेक 24 वर्ष हरेक 75 वर्षका पनि गीत हुन्छन्। हाल भने यी सबै गीत कुनै दाफा खलले गाएको पाइँदैन। प्रायले कुनै विशेष ऋतु वा महिनामा बिहानीको समयमा गीत गाउने गरेका छन् र त्यसो गर्दा हरेक बारको भने छुट्टा छुट्टै गीत गाउने गरेका छन्।
अहिले हामीसँग चाहिँ करिब 100 समथिङको हारेमा छ। त्यसमध्ये अब हामीले गाउनु जान्ने भनेको 50-60 वटा चाहिँ हामी गाउनु जान्छ। अरू चाहिँ करिब करिब लोप भइरहेछ।
ऋतु गीत बाहेक दाफामा थुप्रै किसिमका भजन छन्। शिव कृष्ण राम आदि हिन्दू देवताका भजन, बौद्ध भजन, नासात्य र अजिमा जस्ता स्थानीय देवताका भजन आदि। आमा र मातृत्वका बारेमा थुप्रै गीत छन् र प्रेम र बिछोडका गीत पनि गाइन्छन् र थुप्रै गीतमा स्थानीय प्रसङ्गहरू पनि पाइन्छन्। हरेक दाफा खलले छुट्टा छुट्टै सफुका आधारमा गीत गाउने गर्छ र ती सफुमा केही गीत मिल्दाजुल्दा हुन सक्छन् वा ठाउँ विशेष गीत पनि हुन सक्छन्। सँगसँगै यी गीतले तत्कालीन समाजको चित्रण पनि गरेको पाइन्छ। प्राय गीतको सुरुमा भगवानको नाम लिइन्छ भने अन्तिममा राजाको गुणगान गाउने गरिन्छ, तर बीचमा भने सामाजिक प्रसङ्गहरू पाइन्छन्।
यो ऋतु सँगसँगै यसमा चाहिँ अब अलिकति यो भजन गायनहरू पनि छन् किन यो आध्यात्मिक पाराको पनि अलिकति यो भगवान्लाई पुज्ने होइन त्यस्तो खालको छ। यससँग बौद्ध भजनहरू पनि छन्, यो महादेवसँग रिलेटेड छ, विष्णुसँग कृष्णसँग रामसँग होइन हामीले पुज्नेहरूसँग चाहिँ सम्बन्धित छन् भने कतिपय सवालमा चाहिँ अलिकति यो वसन्त ऋतुमा चाहिँ अलिकति प्रेम र बिछोडका गीतहरू पनि यहाँ धेरै छ। अघि हामीले जुन खालको यो नेवारी गीत गाएका छौँ अलिकति त्यो चाहिँ त्यस बेलाको समाजलाई चित्रण गरेको छ जसमा चाहिँ हाम्रो त्यो बिहे गरेको केही दिनपछि नै श्रीमान चाहिँ काम गर्ने सिलसिला विदेशतिर परदेशतिर गएको हुन्छ र यता चाहिँ श्रीमती चाहिँ एक्लै हुँदाखेरि अरू परपुरुषसँग चाहिँ सल्किएको कुरा देखाएको छ त्यस्तो खालको यो वसन्त ऋतुमा अलिकति त्यस्तो खालको प्रेम र बिछोडको होइन धोका र त्यस्तै खालको चाहिँ गीतहरू यो वसन्त ऋतुमा पाइन्छ भने अरूमा चाहिँ अलिकति ऋतु वर्णन गरेको होइन एउटा प्रकृति पुज्ने भजन गीतहरू छन्।
सोला डुमा मैचा भन्ने एउटा गीतमा तीन महिनाको बच्चालाई छोडेर श्रीमान भोट जाँदा श्रीमतीले यो पीडा सहनै सकिन भनेर गाउँछिन्। खोकनामा गाइने रुद्रायणीको भजनमा पनि भोट जाने व्यापार गर्ने जस्ता कुराहरू भेटिन्छन्। माजु भन्ने देवीको भजनमा काठमाडौँमा बिफर फैलिँदा रणबहादुर शाहले बिफर लागेका मान्छेलाई सिमाना कटाउने, ससाना बालबालिकालाई समेत खोलामा फालिदिने लगायतका अत्याचार गरेर यहाँका बासिन्दालाई दुःख दिएको प्रसङ्ग आउँछ। काठमाडौँ उपत्यकामा महर्जन र मानन्धर परिवारहरूले र कतै कतै शाक्य र श्रेष्ठ परिवारले टोल टोलमा दाफाखल बनाएका छन्। ललितपुरमा मात्र ज्यापु समाजले 40 भन्दा बढी दाफाखलहरू अभिलिखित गरेको छ भने अभिलिखित नभएका अरू पनि दाफाखल भएको ज्यापु समाजका अधिकारीले बताएका छन्। काठमाडौँ र भक्तपुरको हकमा त्यस्तो गणना गरिएको छैन, तर काठमाडौँ र भक्तपुर जस्ता ठुला नगर र किर्तिपुर जस्ता साना नगर गरेर उपत्यकाभरिमा 300 वा त्योभन्दा बढी दाफाखलहरू भएको अनुमान गर्न सकिने ज्यापु समाजले बताएको छ। र यी प्रत्येक दाफाखलमा एकै टोलका निश्चित परिवारका सदस्यहरू हुने गर्दछन्। वाद्य सम्राट नुच्छे बहादुर टङ्गोल भन्छन्,
अब जस्तै म त्योडो टोलको मान्छे, तपाईँ अब भन्नु न तपाईँ किलागल टोलको मान्छे भयो भने तपाईँ गएर त्यहाँ त्योडोमा टोलमा सिक्नु गयो भने सिकाउँदैन, त्योडो टोलकै मान्छे चाहिन्छ। टोल भनेको एरिया हुन्छ, टोडोहरूको एरियाको केटाहरू पनि त्यही।
परिवारभन्दा ठुलो एउटा इकाइबाट दाफाखल बन्ने गर्दछ र त्यो इकाइका मानिस नहुँदा दाफाखलले अन्य सदस्यलाई समावेश गरेर खललाई निरन्तरता दिने गरेका छैनन्। मर्दा पर्दा वा हरेक सामाजिक कार्य र सम्बन्धमा त्यही एकाइका सदस्यको महत्त्वपूर्ण भूमिका हुने गर्दछ। दाफाखलमा कुनै परिवर्तन ल्याउनका लागि सम्पूर्ण टोलको सहमति आवश्यक हुने गर्छ र त्यो नभएमा टोल, गुठी वा समाजबाटै बहिष्कृत हुने अवस्था पनि आउने गर्छ। त्यसै कारणले दाफाखलमा परिवर्तन ल्याउनु अहिले पनि सजिलो छैन। त्यति हुँदाहुँदै पनि करिब 20 वर्ष अघि संसार नयाँ सहस्राब्दीको संहारमा हुँदा काठमाडौँ उपत्यकामा एकैचोटि धेरै ठाउँमा परम्परागत नेवा सङ्गीतमा महिलाको प्रवेश हुन थालेको देखिन्छ। उदाहरणका लागि भक्तपुरको दत्तात्रेयमा 51 सालमा इन्दिरा लाछिमस्यूले धिमे बाजा बजाउन सिक्न थालिन् र उनलाई अहिले धिमे बाजा बजाउने पहिलो महिला भनेर चिनिन्छ। उनको कथा उनकै शब्दमा सुनौ है त।
मेरो जन्म चाहिँ यता भक्तपुर दत्तात्रेयमा भएको थियो होइन, अनि बिहा भएपछि चाहिँ म यता आदर्शमा बस्दै आएको छु। अहिले चाहिँ म यो तपाईँले दाफाको कुरा गर्नुभयो, म दाफा सम्बन्धी अनि त्यसपछि हाम्रो जति पनि नेवार समुदायले बजाउने बाजाहरू बजाउँदै आएको छु र सिकाउँदै पनि आएको छु। अब दाफा म्युजिकमा इन्ट्रेस्ट, दाफा भजन नै भनौँ न होइन, अब सधैँभरि सुन्दै आएको, आफूलाई पनि सिक्न मन लाग्यो। बुवाको नाम पञ्चलाल लाछिमस्यू अनि बाजे चाहिँ रत्नलाल लाछिमस्यू। एकपटक चाहिँ धिमे बाजाको पनि क्लास भएको थियो, त्यो क्लास चाहिँ मेरै घरमा भएको थियो। अनि त्यो धिमे बाजाको क्लास हुने क्रममा चाहिँ धिमे बाजा सिकाउनको लागि बाहिरबाट गुरु आउनुहुन्थ्यो। त्यो केटाहरू सिकाएको बोलहरू पनि अब मलाई एकदम इन्ट्रेस्ट लागेर मैले पनि कण्ठ गरेँ क्या। एक महिना पछि अरे मैले पनि अब केटाहरूलाई दिएको बोलहरू मलाई एकदम साह्रै बजाउने रहर लाग्यो, इच्छा लाग्यो। अनि मैले बालाई भने, बा म पनि अब के अरे त्यो केटाहरूलाई दिएको बोलहरू मलाई कण्ठ भइसक्यो, म बाजा बजाउँछु है बा भनेर मैले बालाई भने। अनि बालाई पनि त्यो टाइममा अलिकति कन्फ्युज क्या, अब के गर्ने भने केटाहरूले केटीहरूले अहिलेसम्म कसैले पनि बजाएको छैन, अब तैपनि तिमीले त्यो कक्षा कोठामा गएर सिक्नुभन्दा पहिला त एकचोटि गुरुलाई त सोध्नुपर्छ, गुरुसँग नसोधिकन त मिल्दैन भनेर भन्नुभयो बाले। तर बालाई पनि सिकाउने एकदम इन्ट्रेस्ट क्या, इन्ट्रेस्ट हुँदाहुँदै पनि त्यो बेला समाजमा कसैले पनि बजाएकै थिएन, केटीहरूले बजाउनै हुँदैन भन्ने थियो। त्यो नासदेवलाई पूजा गर्नुपर्छ, हैमादेवलाई पूजा गर्नुपर्छ होइन, त्यो छुनै हुँदैन भन्ने थियो क्या त्यो बेला। अनि अब आफूलाई त अब त्यो बेला म 11 वर्षको थिएँ होइन, अब आफूलाई सिकिसकेको कण्ठ भइसकेको बोल मलाई बजाउन हतारै भइसक्यो। अनि मैले बजाइराखेको बेलामा चाहिँ तल गुरु आउनुभयो होइन, क्लास लिनको लागि गुरु आउनुभयो, उहाँले सुनिराख्नुभयो। अनि अब उहाँलाई त पक्कै उहाँ एकदम खुसी हुनुभयो, ओहो मैले सिकाएको स्टुडेन्टले त कस्तो राम्रोसँग बजाएको भन्ने कुरामा उहाँ एकदम खुसी हुनुभयो, तलबाट सुनेर बस्नुभयो। अनि माथि आउनुभयो त उहाँले म देख्नुभयो, उहाँ यति अचम्म मान्नुभयो कि यति उहाँलाई सोच्दै नसोचेको कुरा होइन, वा तिमीले पनि यति राम्रोसँग बाजा बजाइसकेको रहेछ, सिकिसकेको रहेछ, ल तिमी पनि क्लासमा बस, केटी मान्छे भएर केही फरक पर्दैन, तिमी पनि रेगुलर सिक भनेर गुरुले भन्नुभयो। अर्को गुरु चाहिँ जर्मन, उहाँ चाहिँ गेट वागनर हुनुहुन्छ, पहिला काठमाडौँ युनिभर्सिटीको प्राचार्य हुनुहुन्छ उहाँ होइन। अनि उहाँले त्यस्तै भन्नुभयो, मलाई त एकदम खुसी लाग्यो। त्यो बेलादेखि चाहिँ मैले अब भनौँ न यो सङ्गीतमा बाजामा मैले हात हालेँ, अनि रेगुलर केटाहरूसँग बसेर सिकेँ। मैले सुरुमा सिकेको चाहिँ धिमी बाजा सिकेँ, अनि धिमी बाजा सिकिसकेपछि लगत्तै अब मैले घरमा हजुरबासँगै बसेर नौ बाजा सिकेँ। अनि नौ बाजा पनि अब हाम्रो दाफा भजनको लागि एकदम चाहिने बाजा हो होइन, अनि सँगै त्यो धिमे बाजा सक्ने बित्तिकै नौ बाजा चाहिँ हजुरबासँग सिकेँ, बजाउने सिकेँ। अनि सँगसँगै अब पछि चाहिँ अब बाले पनि अब दाफा भजन गाउनु पनि हुन्थ्यो, सिकाउनु पनि हुन्थ्यो, अनि त्यसपछि दाफा भजनमा बजाउने त्यो लालाखिङ बाजा पनि बजाउनु हुन्थ्यो। अब सिक्नु पनि पर्छ, गाउनु पनि सिक्नुपर्छ भनेर एक दुईवटा गीतहरू चाहिँ सिकेँ, तर गीतहरू भन्दा पनि मैले बजाउनेमै धेरै उ गरेँ, बजाउनेमै सँगै। अब कसैले सिकेको थिएन, मलाई फ्यामिलीले पनि अनि गुरुले पनि मलाई सपोर्ट गर्नुभयो होइन, यदि उहाँहरूले पढ्दैन तिमी महिला के अरे केटी मान्छेहरूले सिक्नु हुँदैन भनेर भन्नुभएको भए त सायद म सिकिँदैन थियो होला होइन, बाले पनि पढ्दैन छोरी मान्छेले सिक्नु पर्दैन भन्नुभएको भए म सिकिँदैन होला। अब मेन चाहिँ म त आफ्नो परिवार र मेरो गुरुलाई नै भन्छु होइन यसमा अगाडि बढ्नको।
अनि त्यो जर्मन गुरु आउनु भएर पनि त्यसको पनि केही रोल थियो कि?
मलाई त्यस्तै लाग्छ, अब मलाई त्यो कुरामा पनि अब उहाँहरूले त केटाली केटा केटी भन्ने उहाँहरू छुटाउनु हुन्न होइन, मैले सिकिसकेपछि छ महिनामा हामीले कम्प्लिट गरेँ, अनि बाहिर बजाएँ मैले होइन, केटाहरूको बिचमा म एक्लैले अब धिमे बाजा बजाउनु थालेपछि त्योभन्दा अगाडि नै अब मान्छेलाई ऊ भइसकेको थियो कि ए यहाँ चाहिँ इन्दिराले पनि यो केटाहरूसँग बसेर धिमे बाजा सिक्दैछ भन्ने कुरा उनीहरूलाई मान्छेहरूलाई होइन थाहा भइसकेको थियो। अनि जब मैले फर्स्ट टाइम बाहिर बजाउँदा त अब मैले धिमे बाजा बजाएको हेर्नको लागि मान्छेहरू पुरा बाहिर तन्नै बसिरहेको रहेछ, इन्दिराले धिमे बाजा बजाएको हेरौँ भनेर, केटी मान्छेले धिमे बाजा के अरे बजाउने रे भनेर हिँड्ने मान्छेहरूको भिड त्यति भइरहेको थियो। अनि अब जब बजाएँ होइन, अनि बजाएपछि अब त्यही हो, अब समाजमा चाहिँ अब कोही मान्छेले राम्रो पनि भने, कसैले नराम्रो पनि भने होइन, गर्न नहुने कुरा छुन, केटी मान्छेहरूले छुनै नहुने कुरा चाहिँ यसरी छोयो, अब कस्तो अब नराम्रो हुँदै हुन्छ अब भनेर यस्तो खालको पनि कुराहरू भयो। अब जे होस् त्यस्तो कुरालाई नसुने जस्तो सुन्दै अब आफ्नै बाटोमा लागेर चाहिँ अब कन्टिन्यू गरेँ मैले। मलाई बाले चाहिँ एकदम उ गर्नुहुन्छ क्या, एकपटक म नबजाउने भनेर नै अब जे होस् बाहिर बजाउन गएँ होइन, सबैले मलाई जिस्काउने भने कि अब त्यो के भने होइन, धिमे बाजा बजाउने केटी आयो भनेर अलिकति अर्कै पाराले भने क्या, ए धिमे बजाउने केटी आयो कि त केटी आयो यसरी जिस्काउने, अनि त्यो भएर चाहिँ म बजाउँदिनँ ल अब म त बजाउँदिनँ भनेर एकपटक त्यो भगवान्का त्यो मन्दिर जाने बेला बजार जानु पर्थ्यो होइन, अनि म बाटोमा म बजार जाँदिनँ भनेर लुकेर पनि बसेको, म नबजाउने भनेर लुकेर बसेको। बा मलाई खोज्दै 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 तल माथि कौसीमा भेटाउनु भयो, अनि किन नानी किन न त्यहाँ बजाउने टाइम भयो जाउँ भने, म बजाउँदिनँ नानी बा मलाई त्यहाँ सबैले कस्तो के भन्छ म बजाउँदिनँ भनेको। अनि बाले एकदम सम्झाएरै लानुभयो, होइन नानी बजाउनु पर्छ, जे पनि नयाँ काम नयाँ चिज चेन्ज ल्याउनलाई भनेको त्यत्तिकै सजिलो छैन, मान्छेहरूले कुरा काट्ने मान्छेले काटोस् न त, आफूले राम्रो काम गर्ने हो, जे जसले जेसुकै भन्नुहोस् गर्नुपर्छ भनेर बाले लानुभयो एक वर्ष।
अनि पहिलोचोटि चाहिँ कहाँ कुन ओकेजनमा बजाउनु भएको थियो याद छ तपाईँलाई?
मैले पहिला चाहिँ त्यो धिमे बाजा सिकाइसकेपछि पिराने गर्ने भनेको, पिराने भनेको बाहिर बजाउने, अनि त्यो नासडियोमा जाने, अनि त्यो मन्दिरहरूमा बजार जानु पर्थ्यो। अब त्यो त अब त्यो सिकिसकेपछि बजाउने कुरा भइहाल्यो। अनि मैले पहिलो पटक चाहिँ भक्तपुरमै त्यो हरेक वर्ष चाहिँ नेपाल भाषा साहित्य तमुज्या भन्ने एउटा कार्यक्रम हुन्थ्यो, यो चाहिँ नेपाल भाषालाई उठान होइन नेपाल भाषाको बाजाहरूलाई उठान गर्ने कार्यक्रम हुन्थ्यो हरेक वर्ष। त्यो प्रोग्राममा मैले त्यो स्टेजमा मैले पहिलोपटक बजाएको थिएँ। मेरो त्यो बेला कपाल पनि भोइज कट थियो, अनि भोइज कट कपाल काटिरहेको थिएँ, अनि म हाकुपटा सिलाएर स्टेजमा गएँ, अनि ल अब तपाईँहरू अब चाहिँ इन्दिरा लाची मसुले चाहिँ धिमे बाजा बजाउँदै बजाउन आउँदै हुनुहुन्छ भनेर मलाई बोलाउनु भयो। म गएँ, कति मान्छेहरूले म केटी मान्छे हो भनेर पनि पट्याएको थिएन क्या केटा मान्छे चाहिँ यो साडी लगाएर अब लगाएर आएको होला भन्ने पनि त्यस्तो भयो, मान्छेहरू भेट्न पनि आएको थियो यो केटा हो कि केटी, म केटी हो भनेर त्यस्तो पनि भएको थियो। मैले फर्स्ट टाइम चाहिँ त्यो स्टेजमा बजाएको थिएँ, अनि पछि चाहिँ अब धिमे कम्पिटिसनहरू त्यो बेला धेरै हुन्थ्यो, अब कम्पिटिसनहरूमा अब केटाहरूको बिचमा म एक्लै केटीहरू केटी बजाउने होइन, आकर्षक नै अर्को देखिने, अब सबैले मलाई नै हेर्ने होइन। त्यो समय र अहिले हेर्ने बेला त धेरै फरक भइसकेको छ होइन, जे होस् महिलाहरूको सक्रियतामा धेरै फरक भइसकेको छ। मैले धिमे बाजा अनि नौ बाजा सिकिसकेपछि चार वर्षपछि नै अनि मलाई बाले पनि अनि टोलको दाईहरूले पनि भन्नुभयो कि अब केटी मान्छे तिमी एक्लै मात्र होइन कि अरू केटीहरूलाई सिकाउँदै लानुपर्छ भनेर मलाई बाले पनि भन्नुभयो। अनि मैले आफ्नै टोलको बाह्रजना केटीहरूलाई मात्रै धिमे बाजा सिकाएँ, केटीहरूलाई मात्र राखेर मैले बाह्रजनालाई धिमे बाजा सिकाएँ। पन्ध्र वर्षको उमेरमा नै मैले सिकाउन थालेँ, अनि बिस्तारै अब केटीहरूको हामी ग्रुप बन्न थाल्यो, अब बजाउन थालेँ, मान्छेहरूले चिनिन थाल्यो, अनि त्यसपछि बिस्तारै अब मान्छे भनौँ न अब बढ्दै गयो केटीहरू होइन, ए किन बजाउन नहुने रहेछ त, केटीहरूले पनि त बजाउन सकिन्छ यस्तो राम्रो हाम्रो कल्चरको कुराहरू भन्ने खालको भयो। अनि यो दत्तात्रेय महिला नौ बाजा महिला दाफा भजन खल भनेर स्थापना गरेको थिएँ, यो भएको धेरै भएको छैन, यो स्थापना गरेको चाहिँ धेरै भएको छैन। केटीहरूको सबैभन्दा पहिलो ग्रुप नै त्यो जस्तो लाग्छ मलाई, केटीहरूले दाफा भजनहरू गाउँदैन थियो। अब बाजाहरू सिक्ने बाँसुरी यताउति सिक्ने त धेरै भए होइन, तर दाफा भजन सिक्ने कुरामा चाहिँ अझै पनि कमै छन्। केटी मान्छेहरूको त्यो जुन त्यो मेन्सुरेसन हुने टाइममा चाहिँ अब देउताहरूलाई छुनु हुँदैन भन्थ्यो नि त होइन, एउटा बाजालाई पनि भगवान्कै रूपमा मान्छ, त्यो इन्स्ट्रुमेन्टहरूलाई पनि सबै भगवान्कै रूपमा मान्छ, त्यो कारणले चाहिँ केटी मान्छेहरूलाई अलिकति पर सारेको हो कि जस्तो चाहिँ लाग्छ मलाई। अब त्योसम्म त्यसमा म विश्वास पनि गर्दिनँ त्यो कुरामा होइन, भगवान्हरू छुनु हुँदैन त्यो भन्ने त्यो पहिलाको प्रथा हो, आफ्नो मन खुल्ला ऊ भयो त ठिकै छ, केही छैन जस्तो लाग्छ मलाई चाहिँ। अब अरूले त के गरेको छ थाहा छैन, तर म चाहिँ बजाउँछु। म चाहिँ म आफ्नो पेसा हो होइन। गाह्रो छ बिहा भइसकेपछि होइन, यसलाई टाइम दिन, अनि त्यसपछि अब एउटा नयाँ एउटा थप जिम्मेवार थपेको जस्तो हुन्छ। अब आफ्नो घरमा भए पो त जहाँ गयो नि, लेट भयो नि केही मतलब हुँदैन। अरूको घरमा अथवा श्रीमानको घरमा गइसकेपछि त त्यस्तो नहुने रहेछ। त्यो कुरा मैले पनि 3-4 वर्ष धेरै गाह्रो फिल गरेँ, धेरै स्ट्रगल गरेँ त्यो टाइममा होइन। अहिले बिस्तारै उहाँहरूले पनि बुझ्दै आउनु भएको छ, राम्रो काम हो, राम्रो कुरा भनेर। मैले त अब बिहे भइसकेपछि मैले सोचेँ कि बाफ्रे, मैले जति सिकेँ सिकेँ, म योभन्दा अब केही सिक्न पनि सक्दिनँ, म यसमा केही गर्न पनि सक्दिनँ, मेरो यति हो भनेर मलाई त्यस्तो भइसकेको थियो। कति प्रोग्रामको लागि मलाई बोलाउँथ्यो, म कति बहाना बनाउँथेँ क्या है, मेरो आज बिहाइन, यो काम पऱ्यो, म पछिको उसमा आइदिन्छु भनेर यस्तो बहाना कति बनाएको थिएँ। त्यो आफूसँग आफ्नो एम हुँदा हुँदै पनि गाह्रो हुने रहेछ क्या है। अनि बिहा भइसकेपछि चाहिँ केटा मान्छेले अथवा केटा मान्छे आफ्नो श्रीमानले होइन, श्रीमानको फ्यामिलीले पनि एकदम सपोर्ट भयो भने मात्रै गर्न सकिने रहेछ जस्तो लाग्छ मलाई। सासूआमालाई मनै नपर्ने, यस्तो बुहारी मान्छे भइसक्यो, अब लेट आउनु होइन, प्रोग्राममा जाने होइन भनेर भन्नुहुन्थ्यो। मलाई यति रुन मन लागेको थियो, म त कति रोइसकेँ, रुन पनि कति रोएँ क्या है। अनि बिस्तारै त्यो बाले चाहिँ बुझ्नुहुन्थ्यो, अनि मेरो फ्यामिली चाहिँ अलिकति एजुकेट नै हुनुहुन्छ होइन, बा पनि अब प्रिन्सिपल, ससुरा बा पनि प्रिन्सिपल हुनुहुन्छ, अनि बाले सम्झाउनु हुन्थ्यो आमालाई, होइन राम्रो कुरा हो, राम्रो गरिरहेछ उसले भनेर भन्दा पनि उहाँ नै बिस्तारै एकैचोटि त चेन्ज हुनु भएन, बिस्तारै चेन्ज हुनुभयो। अनि बिस्तारै फेरि म बाहिर निक्लिन थालेँ, बिस्तारै अलिअलि बजाउन थालेँ, अनि सबैले राम्रो नै देख्नु भएपछि, राम्रो नै सुनेपछि सासूआमालाई पनि ए हो रहेछ ल ठिकै रहेछ भन्ने खालको भयो। अनि बिस्तारै अहिले छ नर्मल, समय सधैँ एउटै नहुने रहेछ। त्यो भनेको राम्रो कुरालाई भनेको त्यो राम्रो टाइम नै आउँदो रहेछ। मलाई एकदमै कस्तो प्राउड फिल लाग्छ कि अब जुन समूहमा पनि केटीहरूको सहभागिता बाजाहरूमा होइन, अब अहिले त महिलाहरूको दाफा भजन पनि हामी कति देख्न पाउँछौँ नि होइन, त्यो हेर्न पाउँदा, त्यो खिङहरू, त्यो बाजाहरू बजाएको हेर्न पाउँदा, त्यो महिलाहरूले गर्ने गरेको देख्ने बित्तिकै नै मलाई कस्तो कस्तो लाग्ने के मनमा नि, कस्तो गर्व आनन्द प्राउड फिल हुने, वा कति राम्रो भने जस्तो लाग्ने के।
त्यस्तै 20 वर्ष अघि पाङ्गाको बालकुमारी दाफा खलमा एकजना महिला बासना डङ्गोलले दाफा गाउन सिकिन् र त्यसपछि अहिले त्यो टोलका धेरै महिलाले दाफा गाउन थालेका छन्। हुन त योभन्दा अगाडि पनि फाटोफुटो नेवा सङ्गीतमा महिलाको उपस्थिति नभएको होइन, तर ती निरन्तर हुन सकेनन्। उदाहरणका लागि करिब 15 सालतिर नै नुच्छे बहादुर डङ्गोलका बुवा नुच्छेमान डङ्गोलले आफ्नै छोरीहरूलाई धिमे बाजा बजाउन सिकाएका थिए।
आइमाईहरूले ए छिची छिची आउनु हुँदैन यहाँ, बड यो नाट्यश्वरीलाई जाने तिमीहरूले छुनु हुँदैन, यो बाजा पनि छुनु हुँदैन भन्ने किसिमको के हेला गर्थ्यो कि। केटीहरूले पनि त केही गर्न सक्छन् त, केटा र केटी त दिपाङ्ग्रै त हो रे, त्यो दिपाङ्ग्रा नभइकन त रट्ट जानेन् नि। सर्वप्रथम चाहिँ अब केटीहरूलाई चाहिँ गीत र ढापटतिर चाहिँ लैजानुभन्दा पनि पहिला ढिमेहरू सिकाउने कि। ढिमे भनेको नेवार जातिको एउटा प्रमुख बाजा हो। मेरो बुवाले ल सिकाऊ भनेर बुवाले पनि हेल्प गर्नुभयो, बुवाले पनि सिकाउनु भयो छोरीलाई, बुवाको छोरी भयो, मेरो बहिनीहरू भयो, अनि सिकाउन थालेँ। सिकाएपछि चाहिँ अब सिक्यो, आइमाईले चाहिँ सिकेपछि नै अब कहाँ पहिला चाहिँ सो गर्ने त, अब वडाको मतलब चाहिँ महिला सङ्गठन भन्ने एउटा थियो, पहिला महिला सङ्गठन भन्ने थियो, त्यो महिला सङ्गठनको प्रोग्राममा चाहिँ मेरो बहिनीहरूलाई चाहिँ पहिले सर्वप्रथम मेरो बुवाले फुसिया बजाट्यो, ढिमे सिकाएर चाहिँ प्रस्तुत गरे ए त्यहाँदेखि, अनि चाहिँ ए आइमाईले पनि यसरी बाजा बजाउनु हुने रहेछ त।
तर उनीहरूले सङ्गीतलाई निरन्तरता दिन सकेनन्।
बिहा गरिसकेपछि आइमाईले चाहिँ बजाएको मन नपर्ने, तर कहिलेकाहीँ यसो बजाउन जात्र पात्रमा बजाउन चाहिँ जान्छन्। तर आइमाईले चाहिँ हाम्रो नेवार समाजमा आइमाईले चाहिँ सिक्यो भने त्यो लोग्नेले चाहिँ अलि डोमिनेटिभ गर्ने, ए तिमीले खै सिकेर खाँदैन, तिमीले गरेर खाँदैन भनेर भनेर नसिकाउने के, अनि सिके पनि त्यसलाई चाहिँ प्र्याक्टिकलमा उसलाई नदिने, भन्दाखेरि सिक्दै जाने र हराउँदै जाने।
त्यसको विपरीत करिब दुई दशक अघि सुरु भएका पहलहरू भने हालसम्म कायम देखिन्छन्। अहिले पनि बहिनीहरूलाई सिकाएको सम्झना गर्दै नुच्छेबहादुर डङ्गुलले विगत एक दशकदेखि गोङ्गबुका महिलाहरूलाई दाफा गीतहरू सिकाइरहेका छन्।
एक ग्रुप त्यहाँनिर मनमेजुको केटाहरू आएर गुरुहरू आएर मलाई लाउन वा तपाईँले गरिदिनु पऱ्यो, हाम्रो त्यहाँनिर भजनहरू त चलाउनु पऱ्यो, हाम्रो मन्दिरमा भजन गाउने मान्छे छैन, अब केटीहरूलाई मात्रै चाहिँ तपाईँले राखेर सिकाउनु पऱ्यो भनेर भनेपछि अनि म गएर चाहिँ झन्डै एक दुई वर्षसम्म चाहिँ त्यहाँ गएर मतलब चाहिँ नि शुल्क फेरि पैसा नलिकन निष्काम भावले ल जसले जेसुकै होस् अनि त मैले उनीहरूले चाहिँ के बाचा गरेँ भने तिमीहरूलाई मैले केटीहरूलाई चाहिँ मैले सिकाएर तिम्रो टोलबाट चाहिँ केही भन्यो भने जिम्मेवारी तपाईँहरू है, मलाई केही पनि भन्नु पाइँदैन, आ त्यो कुरा त हामी छ नै छ नि हामी त गरिहाल्छौँ नि भनेर चाहिँ त्यहाँबाट भजन सुरु गरेँ। मनमेजुलाई चाहिँ रोपेर मैले छोडिदिएँ अनि उनीहरू चाहिँ हरेक ठाउँमा चाहिँ प्रचार प्रसार हुँदै गयो अनि त्यसपछि आएर अनि मैले घुङ्गबुङको आइमाईहरूलाई हाउसवाइफ भन्नु न सम्पूर्ण टोलको केटीहरू आइमाईहरूलाई लिए, जस्तै एउटै टोलको मात्र होइन कि सम्पूर्ण टोलको आइमाईहरूलाई चाहिँ एक ठाउँमा राखेर अनि भजन सिकाउनु थालेँ, डापामा गाउने गीतहरू पनि सिकाउनु थालेँ अनि विभिन्न ठाउँमा जान सो पनि गरे।
दाफा भजनमा यसरी महिलालाई संलग्न गराउन किन थालियो भन्ने प्रश्न गर्दा धेरैले बदलिँदो समाजको दृष्टान्त दिने गरेका छन्। उदाहरणका लागि किर्तिपुरको पाङ्गामा बालकुमारी दाफा खलमा रूपेन्द्र महर्जन र बासना डङ्गोल लगायतका युवालाई रूपेन्द्रका स्वर्गीय बुवाले सँगै सिकाएका थिए। युवाबाट काठमाडौँलाई परिवर्तन गर्ने अभियानका क्रममा त्यसो गरेको रूपेन्द्र बताउँछन्। विरोध आउँछ भन्ने चिन्ता हुँदाहुँदै उनीहरू अघि बढेका थिए। र थाम्बहा दाफा खलका सदस्य रमेश महर्जन भन्छन्,
हामी चाहिँ यसको स्रोत चाहिँ कसलाई मान्छौँ, हामी नातेश्वरलाई, एउटा महादेवको एउटा चाहिँ रूप हो त्यो नातेश्वर, त्यो सङ्गीतको हामी चाहिँ गुरु मान्छौँ होइन, निराकार गुरुमा त्यसको आकार छैन तैपनि त्यसलाई चाहिँ हामी मान्छौँ, त्यसलाई चाहिँ महिलाहरूले बुझ्नु हुँदैन भन्ने खालको त्यो पहिलादेखि त्यो चाहिँ मान्यता हो होइन, तर हामी यो दाफा संस्कृति हामीले चाहिँ सिक्न थालिसकेपछि त्यो होइन, अहिले महिला पुरुषको चाहिँ कुनै अहिले चाहिँ त्यो भेदभाव गर्नुहुन्न भनेर हामीले चाहिँ करिब 15-20 वर्ष अगाडि हामीले सुरुमा धिमे सिकाएका थियौँ यहाँ है, त्यस बेला चाहिँ अलिकति हाम्रो पुराना गुरुहरूले अलि चाहिँ मन चाहिँ खिन्न पार्नु भएको थियो होइन, तैपनि हामीले चाहिँ सम्झायौँ किन यो समयको परिस्थिति अनुसार हामीले महिलाहरूलाई पनि यसमा चाहिँ समेट्नुपर्छ भनेर चाहिँ उहाँहरू चाहिँ कन्भिन्स चाहिँ हुनुभयो, त्यसरी हामीले चाहिँ सुरु गऱ्यौँ र अहिले यो गएको चाहिँ गठे मुगलको पर्सिपल्टदेखि हामीले यो चाहिँ यहाँ चाहिँ दाफा चाहिँ सुरु गऱ्यौँ, अहिले महिलाहरूको चाहिँ ठुलो सहभागिता रहेको छ, त्यसले गर्दाखेरि अहिले नयाँ हामीले यो युगवे भनौँ यो चाहिँ महिलाहरूलाई पनि यो दाफा गायनतिर पनि लाने सुर चाहिँ हामीले गराएको छ।
औपचारिक शिक्षा र रोजगारीका क्षेत्रमा महिलाको प्रवेश, देश विदेशमा महिला गायनको जानकारी लगायतका कारणले नेवा समाजमा पनि परिवर्तनलाई प्रेरित गरेको पाइन्छ। नुच्छेबहादुर डङ्गोल भन्छन्,
संसारमा सबै ठाउँमा चाहिँ केटीहरूले चाहिँ म्युजिक बजाउँछ, चाइनामा त सानै उमेरमादेखि नै सानै उमेरदेखि चाहिँ सबैले भाइले चाहिँ 300-400 जवानको सो गर्छ, मैले मेरो आफ्नै आँखाले हेरेर आएको इन्डियामा त्यहाँनिर राष्ट्रपति र प्रधानमन्त्री त केटी नै छन् त त्यहाँ हाम्रो केटीहरूले म्युजिक के विद्या भण्डारी राष्ट्रपति हुनसक्छ भने हाम्रो महर्जनको आइमाईहरू किन त्यहाँनिर सङ्गीत के हुन सक्दैन।
परम्परागत रूपमा महिलालाई रजस्वला हुने हुनाले धार्मिक रूपमा अशुद्ध मानिन्थ्यो र विभिन्न धार्मिक गतिविधिबाट वर्जित गरिन्थ्यो। त्यसैमा दाफा गायन पनि पर्न गयो। तर कतिपय युवाहरूले यी विश्वासमाथि प्रश्न उठाउँदै जाँदा केही युवाहरू यो कारण वैज्ञानिक नभएको निष्कर्षमा पुगे। महिलालाई गाउन नदिनुमा वैज्ञानिक कारण नभएको तर आस्थाको कुरा भएको रूपेन्द्र महर्जन बताउँछन्।
महिलालाई राख्नु हुँदैन भने चाहिँ आफ्नै किसिमको किमोन्दनी कथा रहेछ कि, साइन्टिफिक रिजन छैन। अब हिसाबले चाहिँ आस्थाको कुराहरू भयो होइन। मेरो बुवासँग पनि मैले चाहिँ यही विषयमा सोद्धाखेरि कारण के रहेछ भन्दाखेरि एकदम डिभोसन टाइम दिनुपर्ने, यो हाम्रो समाज भनेको प्रतिष्ठात्मक समाज, अनि नाइट स्टे गर्नुपर्ने। हामीले सिक्दाखेरि मन्दिर यो त नाट्य सोर्ने नासरी अनि तानेर यहाँ चाहिँ थापना गरौँ, जुन यो यसरी तान्दाखेरि नाइट स्टे यहीँ गर्नुपर्ने।
महिलालाई गाउन दिनका लागि यो आस्थालाई नै परिवर्तन गर्नुपर्ने भएकाले त्यो काम सजिलो थिएन। छोरीहरूलाई धिमे बाजा बजाउन सिकाएपछि नुच्छेमान डङ्गोल आफ्नो दाफाखलबाट बहिष्कृत भए। दाफाखलबाट बहिष्कृत हुनुको अर्थ उनी टोल गुठी र समाजबाट पनि बहिष्कृत भए र त्यो सँगसँगै उनका छोराहरू पनि बहिष्कृत भए।
अब अलिकति सङ्घर्षै गर्नु पर्यो, सङ्घर्षै गर्नु पऱ्यो भने तिमीले हाम्रो समाजमा गर्नु नहुने कुरा गर्यो। तिमीहरूले किन गरेको यस्तो? केटीहरूलाई त्यहाँनिर सिकाउनु पाइन्छ? हुँदैन, केटीहरूलाई सिकाउनु हुने हुँदैन भन्ने चाहिँ उनीहरू त एकदम चाहिँ त्यहाँ चाहिँ झगडा नै भयो। झगडा भयो, तत्रमहरू भयो, मतलब चाहिँ अब यो समाजमा चाहिँ केटीहरूलाई चाहिँ बाजा सिकाउनु हुँदैन, नाट्यस्वरलाई सिकाउनु हुँदैन। अब हाम्रो टोल भनेको कस्तो छ भने मर्दा पर्दा यताउता गर्दा के सबै टोलको मान्छेहरूले आएर गर्नुपर्ने, सङ्गीत पनि टोलकै मान्छेहरू चाहिँ मिलेर गरिरहेको हुन्छ ब्रह्म टोलमा। र त्यो टोलको त्यहाँदेखि जुन टोलको मान्छेहरूले मतलब त्यहाँदेखि मेरो सङ्गीतको क्षेत्रको मान्छेहरूले यो केटीहरूकोलाई त्यहाँदेखि सिकाएको, अब त्यो हुँदैन तिमी हाम्रो तर्फबाट बाहेक भनेर, मतलब समाजबाटै हामीले बाहेक गरिदियो। पहिला बुवाले बाहेक गर्यो अरू गरेर, अनि आफैले त्यहाँदेखि आफ्नै एउटा बनाउनु भयो बुवाले। बुवाले अब आफूले एउटा बनाएपछि अनि म पनि संलग्न भएँ। अनि त्यसपछि मेरो बुवाले मैले त्यहाँदेखि के भन्नुहुन्थ्यो भने मलाई त निकाल्यो होइन, अब त्यो म निस्केपछि त मेरो छोराहरू पनि निस्कियो नि, मलाई पनि बाहेक गरेकै सरह भयो। मेरो बुवा खस्दाखेरि कोही पनि आएन।
हाल पनि नुच्छेबहादुर डङ्गोल पुरानो टोलबाट बहिष्कृत नै छन् र अरू महिलालाई सिकाइ नै रहेका छन्। नेवा समाजको यो सङ्गठित चरित्रका कारण अहिले पनि कुनै परिवर्तन ल्याउनका लागि व्यक्तिगत प्रयासहरू अपर्याप्त छन्। माबु टोलका दाफा गुरु पूर्ण काजी डङ्गोल भन्छन्,
सिकाउनु भनेर मैले महिलाहरूलाई सिकाउनु भनेर पनि कुरा गरेको पनि हो। धेर मान्छेले सिकायो, सिकाएर चाहिँ मैले महिलाहरूलाई त्यो खरको जात्रामा गीत पनि मैले गीत गाएर पनि घुमाइसक्यो। अनि त्यहाँ टोलमा अलिकति बात विवाद के आयो भने महिलाहरूले सिकाएर चाहिँ मतलब काम छैन भनेको, बात विवाद पनि अलिकति निस्केको हुनाको कारणले अहिले चाहिँ मतलब सिकाएको छैन।
काठमाडौँ उपत्यकामा रहेका अनुमानित 300 बढी दाफा खलमध्ये महिला संलग्न भएका खलहरू अहिले पनि औँलामा गर्न सकिनेछन्।
केटीहरूले चाहिँ बाजा छुन्नु हुँदैन, नाच्नेश्वरमा जानु हुँदैन भन्ने कुरा अहिलेसम्म पनि उनीहरूको छ, परिवर्तन हुँदैछ। अब तर थोरै मात्रामा 100% चाहिँ 5% मात्रै परिवर्तन हुँदैछ।
एकातिर परिवर्तनको कामना, महिलाले पनि यी काम गर्न सक्छन् भन्ने कुराको बढ्दो स्वीकार्यता र अर्कोतिर दाफा खलको सीमित सदस्यताका कारणले केही दाफा खलमा महिलालाई समावेश गराउने क्रम बढ्न थालेको देखिन्छ।
सुरुमा चाहिँ अलिकति गाह्रो भएको थियो होइन, पहिला धिमे बजाउँदाखेरि पनि यो नासदियो हामी नात्यस्वरको चाहिँ अब महिलाहरूले हेर्नै हुँदैन भन्ने खालको त्यो मान्यता होइन, त्यो हेऱ्यो भने यस्तो हुन्छ उस्तो हुनु भन्छ भन्ने खालको एउटा त्यसलाई डिमोनाइजेसन गरेर होइन तर्साउने चलन छ नि त हाम्रो होइन, यसो गऱ्यो भने यसो हुन्छ भन्ने खालको त्यो चाहिँ थियो होइन। अहिले चाहिँ अहिले एक्सेप्टेडै भएको छ सबैतिर चाहिँ, अब होइन अब पुरुषहरूले मात्र महिलाहरू पनि अब गाउँदाखेरि केही हुँदैन भन्ने खालको अहिले त्यो चाहिँ एउटा सकारात्मक रूपमा त्यो महिला सहभागिताको कुरा चाहिँ आएको छ अहिले।
दाफा खलमा निश्चित टोलका सदस्य मात्र संलग्न हुने पाउने भएकाले ती निश्चित पुरुषहरूको रुचि कम भएको खण्डमा पनि टोल बाहिरका सदस्य राख्ने चलन छैन। बरु त्यही टोलका महिलाले पनि गाउन सक्छन् भन्ने विकल्प देखिँदैछ।
नेवारको चाहिँ गीतहरू, बुद्धको गीतहरू, यो अजिमाका गीतहरू प्रायः चाहिँ गाउने थियो। गुरुहरू त धमाडम मर्दै गयो नदीमा, यो एक थकी खराने हो, त्यो त्योसँगै त्यो विद्या पनि गयो नि, यो झन्झन लोप हुँदै गयो। किनभने नि केटाहरूले सिक्यो धमाडम बाहिर गयो, छैन नेपालमा छैन, अब गाउँघरमा त काम गर्ने मान्छे नै छैन भनेपछि अब यहाँ डाबो पनि विदेशतिरै गयो। पुरानो चिज चाहिँ रहनु पर्योलाई त आइमाईले पनि सिकाउनु पर्यो, तर डाफखलहरूले चाहिँ त्यो आइमाईहरूले चाहिँ भित्राएको छैन। अहिले आइमाईहरू त प्राय जस्तो यहीँ बस्छन्, यही ठाउँमा चाहिँ उनीहरूलाई सिकायो भने परम्परा बसिरहन्छ कि त, किन आमा भनेको त ठुलो हो, ठुलो कुरा हो नि। आमाले आफ्नो चाहिँ ज्ञान बच्चाहरूलाई दिन्छ नि, यसलाई चाहिँ गर्नुलाई त के गर्नु पऱ्यो भने सबैले बुझ्नु पऱ्यो। आइमाई पनि एउटै हो, यो त आइमाईले पनि सङ्गीत गाउन सकिन्छ, आइमाईले बाजा बजाउनु पर्छ भन्ने के भावना सबै गुरुहरूले हुनु पऱ्यो।
कति ठाउँमा दाफा परम्परामा रुचि कम भएर यो परम्परा नै स्थगित हुने अवस्थामा पुगिसकेको बेलामा महिलाले रुचि देखाउँदा यी परम्परा बिउतिन पुगेका छन्। त्यस्तै अनुभव किर्तिपुरकै तहलनी दाफा खलको छ, जहाँ दाफामा रुचि राख्ने मानिस नहुँदा यो परम्परा नै 3 दशकभन्दा बढी समयका लागि स्थगित गरिएको थियो। 3 वर्षअघि सातोरी सेन्टर फर आर्ट्सको फोकलोक कार्यक्रमले त्यो समुदायमा केही काम गरेपछि हाल तहलनी दाफा खलले फेरि गाउन थालेको छ। आजकल भने कतिपय दाफाखलले नयाँ तालिम दिनका लागि महिलालाई नै लक्षित गरेको पाइन्छ, कारण महिला समुदायमै हुने सुनिश्चित हुन्छ र महिलाले समय दिन सक्छन्। किर्तिपुरको पाङ्गास्थित बालकुमारी दाफाखलको त्यही अनुभव छ। यो दाफाखलले विशेषत विवाहिता महिलालाई संलग्न गराउने लक्ष्य राखेको छ। बालकुमारी दाफाखलकी सदस्य देवलक्ष्मी महर्जन भन्छन्,
बढी चाहिँ हामी अब यो नयाँ अब भर्खरको बच्चाहरूलाई भन्दाखेरि पनि हामी जस्तो आमा समूहहरूलाई नै दिने भन्ने थियो कि। अहिले अब बच्चाहरूलाई सिकाएर त्यति नटेर्ने कि, हामीले कहीँ जानु पर्यो भने भन्दाखेरि पनि त्यति हाम्रो कुरा नसुन्ने बच्चाहरू चाहिँ अहिले चाहिँ अब सबै ठाउँमा अहिले यहाँ सबै टोलटोलमा सबैमा सिकाइसक्यो। बच्चाहरू भन्दाखेरि पनि अब हामी जस्तो अब आमा समूहहरू चाहिँ धेरै सिकेको छ यहाँ अहिले। यो चाहिँ हामीले अब गरिराख्नुपर्ने, अब आफ्नो अब कल्चरहरू जोगाउनु पर्ने भएर यो चाहिँ गर्नै पर्ने भन्ने छ हाम्रो। त्यही भएर हामी सबैलाई भनिरहेछौँ अब सिक्न जाउँ जाउँ सबैलाई भनिरहेछौँ। अहिले अहिले चाहिँ अब बाँसुरी र खि दुईवटा सिकाउने भन्दै थियो, अनि आज चाहिँ अब बाँसुरीमा कतिजना बस्ने, को बस्ने, खिमा को बस्ने, त्यही चाहिँ भागबन्द गर्ने भन्दै थियो आज गुरुले चाहिँ अस्ति भनेथ्यो।
हुन त महिलालाई पनि दाफा गायन सिक्न र गाउन समय निकाल्न सजिलो छैन। प्राय दाफा खलमा महिलाहरू घरको काम सकेर राति 8-10 बजेसम्म वा 11-12 बजेसम्म बसेर पनि सिक्छन्। थाम बहाकी यमुना महर्जन भन्छन्,
समय निकाल्न धेरै गाह्रो छ हामीलाई चाहिँ। अब बिहान उठ्नु उठ्यो, अब बच्चाहरूको लागि खाना तयार गर्नु पऱ्यो, स्कुल पठाउनु पऱ्यो, त्यसपछि अब ड्युटी गर्नु पऱ्यो, लहनामै काम गर्छु म, त्यहाँ ड्युटी गर्छु, अब 10 बजेसम्म ड्युटी गर्नुपर्छ। कहिले काहीँ अब हाम्रो ग्यास कम हुँदाखेरि अलि 1 घन्टा जति 8 घन्टा जति अघिल्लो चाहिँ बन्द गर्छु, त्यहाँबाट चाहिँ सुरु हुन्छ बेलुकी त्यस्तै 9-9:30 बजेदेखि 11-12 बजेसम्म पनि बस्छु कहिले काहीँ। त्यो अलिक नयाँ टपिक आयो भने चाहिँ त्यसमा अलिक गाह्रो हुन्छ नि त, त्यसमा चाहिँ अलि 12 बजेसम्म पनि बसेर सिकाएर छौँ हामी चाहिँ। अब सुत्दाखेरि त 1-2 बज्छ त्यो बेला त फेरि बिहान चाहिँ उठ्नुपर्छ होइन, अब 5 बजे 4 बजे उठ्छौँ, त्यही हो घरको काम गर्छौँ।
परम्परागत रूपमा दाफा सङ्गीतकारहरू आखाछे अर्थात् बाजा गाजा राखिने समुदाय मुलीको घर वा सामुदायिक घरमा बसेर रातभरि सिक्ने गर्थे। त्यो वातावरण अहिले छैन। महिलाहरू आमा समूहको भवनमा बसेर सिक्छन् र रातभरि बस्न चाहेर पनि सक्दैनन्। त्यसो हुँदा भने जति सिक्न नसकिएको हो कि भन्ने देवलक्ष्मी महर्जनको गुनासो छ।
यो नबैन सब बन्द चाहिने नै यो, फेरि यसमा बोल चाहिँ कति गाह्रो छ खिमा। अब हाम्रो यो के अरे बाँसुरीमा त सारे गम त्यति त्यो मात्र अब सिके पनि अब धेरैले त्यो मात्र सिकेर पनि बजाउँछ। अब यो यसमा बोल यति धेरै छ कि सिक त्यो सम्झिनै गाह्रो छ यसमा।
एउटा गीतमा झन् 6-7 पेज कन्ठ गर्नुपर्छ।
आउँदै आउँदैन त्यो एउटा पेज याद गर्नलाई 1 महिना त लाग्यो हामीलाई। त्यही भएर त गाह्रो छ।
15 जना सिक्यो भने 1 जना निकाल्नु गाह्रो लास्टमा हुँदै हुँदैन। अहिले पनि त्यही समस्या छ, बजाउने वाद्य वादनमा छैन।
1 जना छ साथी अनि उसको नभ्याएपछि त त्यहाँ खि बजाउने मान्छे हुँदैन।
यसरी महिलालाई संलग्न गराउन दाफा खलहरू तयार भएको अवस्थामा पनि महिलाको कामको बोझ मुख्य अवरोध बनिरहेको छ। यो समस्या नुच्छे बहादुर डङ्गोलले सुरुवातदेखि नै देखिरहेका छन्।
हामी त जपहरू मर्जनहरू आर्थिक रूपले गरिब हुन्छन्। हामी एक एक ढाने आलु बेचेर बाजा किनेर किनेर खानुपर्ने त्यस्तो अवस्थाको छैन। हामी हाम्रो खेतमा दिनभरि खेतमा काम गर्ने, बेलुका एकचोटि आएर चाहिँ त्यो गीत सुनाउने, अब कोही त थाकेर सुतिरहेको हुन्छन्। मैले चाहिँ सुरु गर्दाखेरि पनि आइमाहरूलाई पनि त्यही दिनभरि काम गरेर आउँछन् अनि त्यो राति आउने बेलामा कोही त घुर्रो घुर्रो निधाइरहेको हुन्छन्।
महिलाहरूले दाफा खलमा संलग्न हुनका लागि पुरुषहरूले पनि उनीहरूलाई सहयोग गर्नुपर्ने बुझाइ बढिरहेको छ। खिचा पोखरीका दाफा गुरु शेष नारायण डङ्गोल भन्छन्,
पहिला चाहिँ कार्य विभाजन गरेको हो। महिला चाहिँ घरमा काम गर्ने, पुरुषहरू बाहिर काम गर्ने। महिलाहरू चाहिँ स्वास्थ्य शरीरको अवस्थाले गर्दा पनि उनीहरू चाहिँ अब चाहिँ महिनावारी त्यो चाहिँ हुन्छ, त्यसको लागि चाहिँ उनीहरू चाहिँ यो नाठेश्वरलाई चाहिँ सुन्ने हुँदैन, हनुमानलाई सुन्नु हुँदैन भन्ने चाहिँ धारणा राखेर चाहिँ पहिलाको चाहिँ त्यो चाहिँ अनुसार चाहिँ उनीहरूलाई चाहिँ त्यो घरमै चाहिँ बन्देज गरेको छ। अब महिला पनि पुरुष पनि गइराखे पनि घरको काम लथाटिङ हुन्छ, त्यसैले चाहिँ एउटा चाहिँ एकजना चाहिँ घरमा बस्ने, एकजना बाहिर बस्ने भनेर चाहिँ पहिला चाहिँ त्यो कार्य विभाजन गरेको हो। अहिले पनि यो चाहिँ यसो गर्दाखेरि पनि समस्या त आइरहेको छ क्या पुरुषहरूलाई, किनभने महिलाहरू चाहिँ भजनमा गयो, पुरुषहरू चाहिँ अब भाग पर्नुपर्ने काम विभाज कामै चाहिँ चेन्जमेन्ट हुने अवस्था आइसकेको छ। भर्खर म चाहिँ वचन लिनलाई चाहिँ घरमा गएर आइसक्यो भर्खरै।
सिक्न समय मिलाउन गाह्रो भए तापनि महिलाहरू सिक्न र गाउन निकै उत्साहित छन्। थाम बहाकी यमुना महर्जन भन्छन्,
अब मनकै अब मनकै इच्छा भनौँ न, अब आफ्नो मनले नचाहेको त केही पनि गर्न सक्दैन होइन, धेरै रहर लाग्छ कि यस्तोमा। अब आफूलाई चाहेको बेला आफूलाई आफ्नो टाइम पनि निकाल्न सक्दो रहेछ। आफ्नै श्रीमान गुरु हुनुहुन्छ होइन, अब छोराहरू पनि यही म्युजिकै लाइनमा छ, सबै अब यसैमा भएर पनि मलाई सजिलो छ, लाग्दैन दुःख। अब छिटो काम सक्यौँ अनि जाउँ भन्ने लाग्छ कि झन्, कतिखेर काम सक्यौँ अनि त्यो टाइममा नपुग्ला भन्ने डर हुन्छ हामीलाई चाहिँ।
गायनबाट पुस्तौँदेखि वञ्चित महिलाहरू हाल दाफा खलहरूमा प्रवेश गर्न पाएर हर्षित छन्। यति हुँदाहुँदै पनि दाफा सङ्गीतको चरित्र मूलत पुरुष प्रधान नै छ, किनकि सबै गुरुहरू पुरुष हुन्छन् र शब्दमा पनि महिलाको अभिव्यक्ति हुने सम्भावना हुँदैन। दाफा खलमा परम्परागत सफूमा भएका गीत मात्र गाइन्छन् र दाफाभित्र कुनै पनि सदस्यले नयाँ अभिव्यक्ति गर्ने सम्भावना कमै छ। गीत लेखन प्रशिक्षण जस्ता निर्णायक भूमिकामा अझै पनि महिलाहरू पुगेका छैनन्। भविष्यमा भने युवा पिँढी र नयाँ श्रोतामाझ दाफा गीतलाई लोकप्रिय बनाउने हो भने प्रयोगहरू भइराख्नुपर्छ भन्ने रूपेन्द्र महर्जनको मत छ।
God.
रूपेन्द्रले त विभिन्न अङ्ग्रेजी गीतमा समेत दाफा सङ्गीत राखेर फ्युजन पनि गर्ने गरेका छन्। दाफा खलको प्रचलित पद्धति अनुसार गीत बनाएमा दाफा गीत बनाउने र गाउन सकिने रूपेन्द्रको भनाइ छ। यही पद्धतिको प्रयोग गरेर उनीहरूले हारती माताको एउटा नयाँ भजन पनि बनाएका छन्, जुन उनीहरूले दाफामा पनि गाउने गरेका छन्। त्यस्तै फ्युजन इन्दिरा लाछिमस्युले पनि गर्ने गरेकी छिन्। आजकल पश्चिमा सङ्गीत बजाउने विदेशी साथीहरूसँग मिलेर नयाँ गीत बनाउने गरेकी छिन्।
पुरानो पाराले मात्र बजाएर हुँदैन, अब अहिलेको फेरि नयाँ जेनेरेसनलाई अलिकति आकर्षण गर्नुपर्छ भन्ने हिसाबले चाहिँ अब फ्युजन टाइपले पनि बजाउँदै आएको छु र बजाउँछु पनि होइन। ट्रेडिसनल पाराकोलाई पनि हामीले चाहिँ त्यो मासेर हराएर चाहिँ पठाउनु हुँदैन, त्यसलाई फ्युजन बनाउनु त छँदैछ। हामीले परम्परागत तरिकालाई पनि बचाइराख्नुपर्छ, सुतासुतै गर्दै लानुपर्छ। हाम्रो लोकल बाजालाई पनि यसरी बजाउन सकिन्छ, गिटारसँग कुनै ब्यान्डसँग ग्रुपसँग हामीले यसरी गर्दै गर्न सक्छौँ भनेर त्यो ट्रेडिसनल बाजालाई नै युज गरे गर्दैछौँ। नेवार समुदायमा बजाउने एकदमै परम्परागत बाजाहरू भन्छौँ नि यसलाई, ट्रेडिसनल बाजाहरू, त्यो तरिकाले नै बजाउँछु। अनि पहिला यो गुठीमा बस्ने मान्छेहरूले मात्र बजाउनु पाउने, अरूले बजाउनु नपाउने भन्ने हुन्छ, मलाई चाहिँ त्यो कुरामा म विरोध नै गर्छु क्या। अब त्यो एरिया मात्र टोक्यो भने हाम्रो बाजालाई विकास गर्ने कसरी त, होइन? सबैलाई सिकाउनुपर्छ, इन्ट्रेस्ट छ भने आजभोलि जसले पनि सिक्न सकिन्छ।
फैलिने क्रममा परम्परागत नेवा सङ्गीत हाल बाहिरी समुदायमाझ पनि पुगेको छ र कर्पोरेटका कार्यक्रम र विभिन्न समारोहमा पनि उनीहरूको माग हुन थालेको छ। विवाह, व्रतबन्ध, अरू चाडपर्व र औपचारिक समारोहमा बजाएर दाफा समूहहरूले थोरै आम्दानी पनि गर्ने गरेका छन्, जसबाट उनीहरूले बाजा मर्मत गर्ने, किन्ने जस्ता काम गर्ने गरेका छन्। त्यति आम्दानी नभएमा यो परम्परा धान्न निकै महँगो पर्ने उनीहरू बताउँछन्। नितान्त पुरुष परम्परामा महिलाको प्रवेशले गर्दा नेवा समाजमा विभिन्न परिवर्तन देखा परेका छन्। प्रथमत दाफा गीत सिकाउने पद्धति नै परिवर्तन भएको छ। महिलाहरू रातभरि आँखाछे घरमा बसेर होइन कि आमा समूहको भवनमा 10-11 बजेसम्म बसेर सिक्ने गर्छन्। त्यस्तै महिला बन्देजको पृष्ठभूमिमा रहेको आस्था पनि परिवर्तन भइरहेको छ। नेवा समाजमा कुनै पनि गाउने बजाउने काम गर्नु अघि नाट्यश्वर भनिने देवता नासदेवलाई ढोक्ने चलन छ, जुन विगतमा महिलालाई वर्जित थियो, त्यो चलन हाल परिवर्तन भइरहेको छ। बालकुमारी दाफा खलकी सदस्य देवलक्ष्मी महर्जन भन्छिन्,
अब पहिलादेखि भनिराखेको भएर अब हामी डर लाग्थ्यो क्या, त्यहाँ हेर्नु हुँदैन, त्यहाँ ढोक्नु हुँदैन, नहेरेको नै हामी त्यो के घुमेर मात्र आउँथ्यो त्यो बेला पनि। अहिले त हामी नाच उता जान्छौँ हामी सबै गएर बेलुका त्यहाँ सकाएर 10 बजे त्यहाँ सकाउँथ्यौँ हामी सकाएर सबै त्यहाँ गएर ढोगेरै आउँथ्यौँ हामी अहिले चाहिँ सबैलाई खुल्लै भइसक्यो अहिले पहिला चाहिँ गुरुले पूजा गर्नुहुन्थ्यो अनि हामीलाई एक एकजनालाई ढोगाउँथ्यो त्यहीँ अब गर्थे अहिले अहिले त सबै अब भइसक्यो बराबरै भइसक्यो अहिले
लुच्छे बहादुर डङ्गोलसँग गाउन सिकेकी शान्ति प्रजापति भन्छन्
पहिला पहिला त नि सिक्ने दिँदैनथ्यो होइन अब त्यो नाथेश्वर र देवता भने नाथेश्वर भने चाहिँ छुने नहुने भनेर पहिला पहिला बाजाहरूले भन्नुभएको छ होइन अनि अहिले आएर चाहिँ नि अब सरले चाहिँ नि सबै कुरा आइमाईहरूलाई पनि सिके सिकाउने हुन्छ भनेर बोलाएर होइन हामी चाहिँ आएर यहाँ अहिले सबै अलिअलि हामी सबै हाउसवाइफ हो हाम्रो समूह छ या कति 40 जनाको समूह छ भजन खला नाथेश्वर भजन खला भनेर अनि त्यही हामी हप्तामा 2 चोटि आउने गीत गाउने भजन अनि जहाँ बोलायो एउटा मन्दिर सन्दिरमा पनि जाने है भजन कीर्तन गर्ने गीत पनि गायो अब मण्डल पनि बजाउनु जाने होइन सबै गर्छ हामी अब पहिला हुँदैन भन्नुहुन्छ अब अहिले अब के भन्ने हो अब केटी मान्छेले पनि यति गर्ने सक्छ भनेर चाहिँ अब गुरुहरूले पनि थाहा भयो होइन गुरुबाले जहिले नकिने भनेर बोलाउनुहुन्छ मलाई नकिने भनेर म अटेची भएर केही जानेको त होइन होइन अब पहिला हामी केही थाहा छैन केही नजानेको यहाँ सर कहाँ आएर हामी अब यो भजनहरू होइन सबै ज्ञान अलि बुझेँ ज्ञान भजन गाउने जानेँ होइन हामी त गायो भजनमा त सेउटा भन्न भरिसकिसक्यो
मुख्यत महिलाले सार्वजनिक रूपमा गाउँदा उनीहरूले आफ्नो गायन कला र क्षमतामा आत्मविश्वास व्यक्त गरेका छन् नुच्छे बहादुर डङ्गोलसँग मादल बजाउन सिकेकी कङ्गमुखी मचा नानी महर्जन भन्छन्
भजनमा आउँदाखेरि यसो हेर्छु कहिले कहिले पुरुषहरूले पनि ढोका दिँदो रहेछ नआइदिने अनि गुरुबाको यसरी हेर्दाखेरि आफूले पनि सिक्नुपर्ने जस्तो मलाई अनुभव लाग्यो पुरुषको मात्र भरमा पर्नु नहुने रहेछ भगवान्को नाउँ लाउनु लिने ठाउँमा त आफू पनि अघि सर्नुपर्छ भने गुरुबा म सिक्छु भने अनि गुरुबाले ल सिक्नुहोस् त भने अलिअलि सिक्दै सिक्दै हात आएन अनि सिक्दा सिक्दै मैले पनि अब सिक्नु अति नै मन लागेर अनि मै सिकेँ सिक्दाखेरि अहिले चाहिँ मलाई रमाइलो भएर बजाउँ बजाउँ जस्तो भइराखेछ मात्र कति होइन जेमा पनि म्युजिकमा अघि सर्ने हामी पनि अघि लाउनु पऱ्यो हामी पनि बज्छ भने म त बजाउनुतिर अघि सरेँ महिला सधैँ पछि हुने होइन पुरुषहरूले मात्रै जे पनि गर्न सक्ने भने हामी मात्रै नसक्ने हो त दसौँलाई हो तपाईँ र हाम्रोमा होइन हामी पनि बजाएर देखाइदिउँ भनेर हामी पनि अनि अघि सरेँ म त
महिलाहरूको यो जोस र उत्साहसँगै म सेवा भट्टराई यो श्रृङ्खलाबाट बिदा माग्छु है त मसँग कुराकानी गरिदिनु हुने सबैजनालाई र विशेष गरी अरू मानिसहरूसँग पनि मेरो सम्पर्क बढाइदिने पुष्पा पलानचोके र वाद्य सम्राट नुच्छे बहादुर डङ्गोललाई धेरै धन्यवाद छ